जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुत नवराज थानुको साथ सुन्न नछुटाउनुहोला।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको अत्यन्तै छोटो समयमा सर्वाधिक मन पराइएको कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासी, त्यसै गरी मध्यपश्चिम र त्यसै गरी हामीलाई अनलाइनमा यतिखेर हामीलाई dineshfm.com लगन गरेर संसारैभरि सुनिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत म नवराज थानुक आज पनि उपस्थित भइसकेको छु। कार्यक्रम तातो बहस समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र विभिन्न समसामयिक विषयमा हामी चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानीलाई निरन्तर हामी जोड्छौँ। दिनौँ बिहानको 7:30 बजेदेखि करिब 8 बजेसम्म हामी यो विषयलाई जोड्छौँ र आज अलिकति सबैको चासोको विषय पनि हुनसक्छ। लामो समय भयो स्थानीय चुनाव भएको छैन, करिब 18-19 वर्षको यो पिरियड बितिसक्दा अब सरकारले केही दिनमा मिति घोषणा गर्ने तयारी गरिरहेको छ, यो एउटा विषय छ भने एकातिर धनगढी या आसपास हाम्रो कैलालीमा पनि यो विषय बडो चर्चामा रहेको छ यो विषय, र धनगढी उपमहानगरपालिकाले नयाँ व्यापारिक कम्प्लेक्स बनायो जुन यो विषय धेरै चर्चामा आयो। वास्तवमा यो भवन मापदण्डभन्दा बाहिर बनाइरहँदा या बाहिर छ या छैन, यो विषय सबै जनताको चासो हुनु आवश्यक पनि छ र यो विषयलाई आज म अलिकति राजनीतिक दलहरूको भूमिका, जसका चाहिँ पार्टीका प्रतिनिधिहरू नगरपालिकामा बसिरहेका छन्, ती राजनीतिक दलका पार्टीका प्रतिनिधिहरू किन बोल्न चाहन्नन् त, र यही सन्दर्भलाई आज जोड्दै मैले धेरै व्याख्या गर्न चाहेन। यो विषय हामी अन्य विषयमा पनि चर्चा गर्दैछौँ। आज हामीसँग प्रभावशाली दुईजना कैलालीका नेता हुनुहुन्छ, हामीसँग नेपाली काङ्ग्रेसका पार्टी उपसभापति हुनुहुन्छ प्रकाश बम, र त्यसै गरी हामीसँग नेकपा माओवादी केन्द्रका चाहिँ एकजना केन्द्रीय सदस्य, कैलालीका प्रभावशाली युवा नेता हुनुहुन्छ हामीसँग रमेश धामी। उहाँहरू दुवैजनालाई म वेलकम गर्न चाहन्छु, स्वागत छ यहाँहरू दुवैजनालाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ होइन प्रकाश दाई?
एकदम सन्चै छु।
पछिल्लो समय के गर्दै हुनुहुन्छ?
होइन, म अहिले केही आफ्नो व्यक्तिगत काममा म व्यस्त थिएँ। 2-4 दिन म भारततिर पनि आफन्तको उपचारको क्रममा गएको थिएँ र आइसकेपछि केही व्यक्तिगत उसमा रेस्ट
पार्टीले यहाँलाई मूल्याङ्कन गरेर अहिले उपसभापति बनाएको छ, ह्याप्पी हुनुहुन्छ?
एकदम, म खुसी छु। मेरो इच्छा नै त्यही थियो। म वास्तवमा पार्टीभित्र, हाम्रो पार्टीभित्र महासमिति महाधिवेशन प्रतिनिधिहरू भन्छ, म त्यो पद नै छोडेर म यतातिर मेरो आफ्नो इच्छाले आएको हुँ र त्यो मैले पाएको छु। म अघिल्लो अधिवेशनमा पनि मैले यही चाहेको थिएँ, तर मैले सचिव हुनु परेको थियो पार्टीभित्रको आन्तरिक कारणले, र यसपल्ट मैले सब धेरैले भन्छन् महासमिति ठुलो भन्छन्, तर मैले चाहिँ जिल्ला चलाउनु पर्ने मैले इच्छा थियो।
तपाईँलाई मनोनयन गरे मनु शाहले, तर गानगुन त अर्को पक्षले त ठुलो आवाज निकाल्यो नि त, देख्नुभयो होला तपाईँले भीम बडवालको ग्रुप, जो ठुलो ग्रुप हो, पत्रकार सम्मेलनदेखि लिएर धेरै काम गरियो, किन माइनस गरिया रहेछ? अलिकति यो विषय मैले कोट्न आवश्यक
होइन होइन होइन, यो अलि बुझाइमा फरक परेको हो। मेरो विरुद्धमा मलाई जहाँसम्म नेपाली कङ्ग्रेसको कैलाली जिल्लाभरिमा मेरो विरुद्धमा सबलाई थाहा थियो कि प्रकाश बम उपसभापति हुन्छ भनेर। मेरो विरुद्धमा त्यो भीम बडुवा लगायतका साथीहरूले गरेको पत्रकार सम्मेलन मेरो विरुद्धमा थिएन, उहाँलाई आन्तरिक रूपमा नै सबैलाई थाहा थियो, उहाँलाई मात्र होइन सबैलाई थाहा थियो कि
कैलालीमा संस्थापन पक्ष मनुषाको ग्रुप चाहिँ हाबी भएर हामीलाई माइनस कट गरियो, अर्थात् सभापतिमा उम्मेद्वार उठेको व्यक्तिलाई चाहिँ कहीँ न कतै एड्रेस गरिनुपर्ने थियो, जिल्ला सदस्यमा मनोनयन गरिनुपर्ने भन्ने कुराहरू, एउटा भनौँ न नैतिकताले पनि तपाईँहरूले माइनस किन गर्नुभयो भन्ने कुरा उहाँको रह्यो नि त त्यहाँनिर त।
होइन, यो उहाँको व्यक्तिगत कुरा के हो भने म वास्तविकता भनिदिन्छु,
क्लियर कट बनाउँछु।
सभापतिमा उहाँ हार्नुभयो, हार जित हुन्छ, त्यो केही ठुलो कुरा होइन। सभापतिमा लडिसकेको मान्छे मैले सदस्यमा मैले आउनुपर्छ भन्ने उहाँको कुरा हो, र उहाँको टिमको सबैको भनाइ के थियो भने भीम बडुवाललाई सदस्यमा ल्याउनुपर्छ। होइन, पहिले नै हाम्रो सहमति भएको भए त उहाँ पदाधिकारीभित्र, सचिवमा अथवा कुनै पदमा उहाँ आरामसँग टिमभित्र, हाम्रो टिमको मान्छे हो, उहाँ पनि शेरबहादुर देउवाको टिमको मान्छे हो। प्रश्न के छ भने हाम्रो पार्टीभित्र पनि टिम छ, सबै पार्टीभित्र हुन्छ, त्योभित्र उहाँ हामीसँगैको मान्छे हो, र उहाँलाई खै महत्त्वाकाङ्क्षा जाग्यो, कसरी किन सभापतिमा लड्नुभयो त्यो त उहाँको आफ्नो व्यक्तिगत इच्छा र चाहना हो, तर उहाँलाई हामी कुनै न कुनै पदाधिकारीमा
सम्मान नै गर्न जान्नु भएन क्या उहाँलाई?
सम्मानता दिनु पर्यो
त्यो त उहाँले पनि चाहनु पर्यो उहाँले चाहनु पर्यो र सभापति लडेको मान्छे सचिव हुनु के सदस्य हुनुपर्छ भनेर आज उहाँ आउनुभयो र हाम्रो आन्तरिक वैधानिक विधान तह पनि र अन्य आन्तरिक यस्तो परिस्थिति थियो उहाँलाई हामी सदस्यमा ल्याउन सक्थेनौँ एक क्षेत्रबाट तोकिएको छ आरक्षणका कुरा
होइन त्यो फराकिलो मन बनाएर एउटा कुरा नि प्रकाश दाई जुन किसिमले तपाईँले भन्दै हुनुहुन्छ नि यदि फराकिलो मन यदि मनुषासँग हुन्थ्यो भने अलिकति यो विषयले मैले कोट्याउन खोजिहालेँ कोट्याइदिन्छु
एकदम ठिक छ
होइन क्लियर हुने मौका पनि मिल्छ जुन यतिखेर हामीलाई सुन्दै पनि हुनुहुन्छ होला कहीँ न कहीँबाट उहाँहरू यतै नै हुनुहुन्छ होइन र यो जुन अलिकति फराकिलो मन भएर केन्द्रमा सभापतिमा चाहिँ शेरबहादुर देउवाले उठ्नुभएका प्रत्याशी जो थिए कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेललाई चाहिँ मनोनयन गर्न मिल्ने जिल्लामा चाहिँ उठेका गोपाल देउवा र भनौँ न हाम्रो गणेश देउबा र तपाईँको भीम बडुवालाई किन मनोनयन गर्न नमिल्ने यदि मन भएको भए त आउन सक्ने सम्भावना छ भन्ने उहाँको प्रश्न छ नि त
भोलि दसवटा व्यक्ति सभापतिमा उठिदियो भने दसवटालाई त्यो सदस्यमा ल्याउन सक्ने परिस्थिति हुन्छ कि हुँदैन त्यो कुनै बाध्यता होइन यो बाध्यता होइन परिस्थिति मैले भने पार्टीको आन्तरिक विधानका कारणले हाम्रो हृदय खुला हुँदाहुँदै पनि म मनको कुरा मात्र गर्दैन त्योसँग म पनि गाँसिएको छु म पनि व्यक्तिगत रूपमा र हाम्रो पार्टीगत रूपमा म पनि गाँसिएको छु र हामीहरूको सल्लाह नै उहाँलाई ल्याउने नल्याउने भन्ने कुरा भएको होइन तर विधानले जुन अवस्था दिएको छ त्यो अवस्थामा उहाँलाई राख्न चाहने हाम्रो इच्छा हुँदाहुँदै पनि हामीले राख्नु
नसकेको कैलाली पार्टीमा अहिले विवाद छैन
विवाद छैन
तर उहाँहरूले त हामी चाहिँ समानान्तर पार्टी यदि मनुषाले हाम्रो पक्षमा डिसिजन दिनु भएन भने हामी कैलालीमा समानान्तर नेपाली काङ्ग्रेस खडा गरिदिन्छु भनेर
उहाँहरूको इच्छा हो योभन्दा अगाडि पनि त्यस्ता घटनाहरू भएका छन्
यसले स्थानीय चुनावमा त नेपाली काङ्ग्रेसलाई ठुलो
कुनै गर्दैन किनभने
48% भोट ल्याउनु भएको छ उहाँले
म एउटा कुरा भन्छु 48% कहाँनिर गर्नुभयो मैले यो कुरा मैले बुझेको छैन
उहाँले जिल्ला अधिवेशनमा 48% पक्षमा आएको
350 विरुद्धमा 160 मत भीम बडुवालजीको पहिला भीम बडुवालजीले व्यक्तिगत रूपमा आफू उम्मेदवार भएको पदमा ल्याएको भोट भनेको 160 हो दोस्रो राउन्डमा दुई टिम थपिएर हो त्यो भीम बडुवालको पछिमा म भन्न सक्दैन गणेश देवालजीको र भीम बडुवालको मिलेर 320 हो उनको त 160 हो 350 160 कति पर्सेन्ट हुन्छ आफै त्यो जोड्दाखेरि थाहा हुन्छ उहाँ अहिले मलाई 40% मैले ल्याएको छु भनेर हिँड्नु भएको छ 48% भनेर
कैलालीमा तपाईँको विवाद छैन
म त भन्छु नेपाली कङ्ग्रेसको विवाद होइन
सिधा प्रश्नको सिधा है उहाँले मलाई भन्नुभएको छ त्यही भएर मैले भनेको
एकदम होइन उहाँले गर्नु मैले पनि सुनेको थिएँ उहाँ पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी गठन गर्दै हुनुहुन्छ भन्ने त्यो विषयमा हामीभित्र पनि
6 निर्वाचन क्षेत्रमा 6 प्रेस मिट गरेर उहाँले चाहिँ समानान्तर यदि भीम बडुवाल जो चाहिँ अहिलेको भनौँ न कृष्ण प्यानल देखिएको छ अब सिटौला प्यानल
अहिले आएर अधिवेशन होइन
अहिलेको अवस्थामा
अहिलेको अवस्था
ठिक छ अर्को अतिथि हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका चाहिँ एकजना प्रभावशाली नेता कैलालीका हुनुहुन्छ रमेशजी यहाँलाई स्वागत छ
धन्यवाद
सन्चै हुनुहुन्छ होइन
ठिक छ
केन्द्रीय सदस्य हुनुभएको छ विद्यार्थी सङ्गठनबाट पदबडुवा भएको छ बधाई छ खुसी हुनुहुन्छ खै त हामीलाई लड्डु
धन्यवाद
जनतालाई के दिनुहुन्छ अब यो तपाईँ एउटा पदमा पुग्नु भएको छ धेरै आशा गरेका छन् रमेश धामीबाट कि मञ्चमा गएर भाषण मात्रै गर्ने हो कि गर्ने पनि हो भन्ने सबैले लागेको छ अब
धन्यवाद सर्वप्रथम म दिनेश एफएमको यो तातो बहस कार्यक्रममा हाम्रो पार्टीलाई बोलाएर हामीलाई बोलाएर जो समसामयिक विषयमा चाहिँ कुरा गर्ने अवसर दिनुभयो यसका निम्ति म धन्यवाद दिन चाहन्छु र यो नयाँ भवनमा उद्घाटन भएपछिको यो पहिलो हाम्रो चाहिँ सहभागिता भएकोले पनि म यसको प्रोप राइटर गोपी हमालजीलाई बहुत बहुत धन्यवाद दिन चाहन्छु
उहाँले सुन्दै हुनुहुन्छ
र निश्चित रूपमा हिजोदेखि मैले जे भूमिका निर्वाह गर्दै थिएँ त्यो भूमिका अहिले पनि छ पार्टीभित्र म सक्रिय रूपमा चाहिँ क्रियाशील छु र हिजो जनतालाई हामीले जे बाचा वचन हामीले दिएका छौँ ती कुराहरू पुरा गर्नका निम्ति म निरन्तर चाहिँ आफ्नो बाटोमा अगाडि बढिरहेको छु र मैले मञ्चमा मात्रै होइन कि मैले जनताको घर घरमा गएर टोल टोलमा गएर बस्ती बस्तीमा गएर जनसमस्याहरू बुझ्ने कामहरू पनि मैले गरिरहेको छु र त्यही अनुसारको मैले सक्ने कामलाई चाहिँ मैले निरन्तरता दिएर अगाडि बढिरहेको छु
भनेपछि तपाईँ जनताको पक्षमा काम गरिरहनु भएको छ
निश्चित रूपमा
अहिले रमेशजी यहाँ त अस्ति हाम्रो दोस्रो जुन चाहिँ उपमहानगरपालिकाको नगर परिषदमा पनि बडो दह्रो रूपमा यहाँले भाषण पनि दिनुभयो अहिले नगरपालिकाले जुन चाहिँ अलिकति यो चर्चा गर्न आवश्यक पनि ठाने मैले 50 करोडको जुन चाहिँ अनुमानित बजेट बाहिर आयो आय व्यय जुन बाहिर ल्याएको छ आर्थिक वर्ष 74-75 लागि यो बजेटलाई यहाँले कसरी हेर्नु भएको छ रमेशजी
निश्चित रूपमा म 65 सालदेखि नगरपालिकाको प्रतिनिधि भएर 69 मैले काम गरेँ 70 त्यसपछि म त्यहाँ चेन छोडे के अरे मैले जाने विदा भएर मैले हाम्रो पार्टीको अर्को नेता हाम्रो निर्मलजीलाई चाहिँ त्यहाँ हामीले अहिले प्रतिनिधि हामीले जिम्मा पार्टीले दिएको छ र खास गरी अस्ति यो धनगढी उपमहानगरपालिका घोषणापछिको दोस्रो नगर परिषदको आयव्यय चाहिँलाई हेर्दाखेरि पहिलाभन्दा निकै रूपमा चाहिँ प्रगतिशील छ, बढेको छ, यसलाई हामीले स्वागत गर्नुपर्छ र यसलाई यसका विषयवस्तुहरू हामीले सिलेबसमा जाने हो भने धेरै बहस गर्न लायक पनि छन् र धेरै सहयोग गर्न लायक पनि छन्। कस्तो भइरहेछ भने नगरपालिका छुट्टै हो, हामी जनता छुट्टै हौँ, हामीले आफ्नो तरिकाले चल्नुपर्छ, नगरपालिका आफ्नो तरिकाले चल्नुपर्छ भन्ने जो बुझाइ छ नि, यसलाई हामीले तोड्न नसक्दासम्म स्थानीय निकाय भनेको एउटा सरकार हो, त्यो सरकारसँग यहाँको स्थानीय जनताहरू नजोडिने हो भने यस क्षेत्रको मुख्य गरी यो धनगढी उपमहानगरपालिकाको विकास मैले सम्भव देख्दैन। त्यसो भए हुँदाखेरि यहाँको सम्पूर्ण जनताहरू एकताबद्ध भएर त्यो कार्यालयसँग जोडिने र त्यो कार्यालय गर्ने काम कारवाहीमा सचेततापूर्वक होइन एउटा जनचासो राखेर उसले चाहिँ सामाजिक क्षेत्रमा के काम गरिरहेछ, पूर्वाधारमा के काम गरिरहेछ, त्यसै गरी अरू चाहिँ सेवामूलक कार्यक्रममा उसले के काम गरिरहेछ भन्ने सन्दर्भसहितको एउटा चाहिँ हामीले चाहिँ आन्तरिक विषयवस्तुलाई राम्रोसँग नजिकबाट अध्ययन नगर्ने हो भने हाम्रा बुझाइहरू भिन्न भिन्न भइरहेछन् र नगरपालिका पनि आफ्नो तरिकाले त्यहाँ कर्मचारी आफ्नो तरिकाले बढ्छ र हाम्रा बुझाइहरू पनि आफ्नो तरिकाले अगाडि बढ्ने भए हुँदा यसले कहिले पनि एकता कहिले पनि एक ठाउँमा नपुग्ने हुँदा समस्या नै गरिराख्ने भाउँदाखेरि मैले चाहिँ के भन्छु भने नगरपालिका हाम्रो कार्यालय हो, स्थानीय जनताको कार्यालय हो, होइन काठमाडौँ।
तर एउटा कुरा नि रमेशजी, तपाईँले यो बडो मिठो भनौँ न यो एउटा फुल बनाएको जस्तरी बनाउँदै हुनुहुन्छ शब्दलाई, यो बुट्टाबाटी भर्दै हुनुहुन्छ, तर हेर्ने हो भने जनताले धेरै प्रश्न गर्छन् अहिले पनि।
निश्चित रूपमा छ,
होइन ट्याक्स बढायो, ट्याक्सको बााउन्ड्री चाहिँ धेरै बनाए तर चाहिँ हामीलाई चाहिँ विकास भएन। आज हेर्ने हो भने ग्रामीण क्षेत्रमा अहिले पनि उर्मा र साबिकमा चाहिँ भनौँ न फुलबारी गाविसलाई थपेपछि त्यहाँका जनता यतिखेर सुन्दै हुनुहुन्छ तातो बहस, र उहाँहरूले के भन्नुहुन्छ भने या नगरपालिकामा प्रतिनिधि गर्ने दलहरू हुन् या जिल्ला स्तरीय दलका नेताहरू हुन्, यिनीहरू हाम्रो पक्षमा किन बोलिदिन्नन्? चुनावको बेला भोट माग्न चाहिँ हाम्रा घर घरमा हातका दशौँला जोड्दै आउनुहुन्छ र हामीले बाध्य भएर एउटा भनौँ न आफ्नो अधिकार प्रयोग गर्ने हो, तपाईँहरूलाई भोट दिने भने कुनै त्यो हामीले गर्नै नहुने होइन, अधिकार प्रयोग गर्ने हो, र तपाईँहरूले चाहिँ जनतालाई ट्याक्स मात्रै बढाइदिने, नेताहरूले बोल्दै नबोल्दिने, विकासी काममा बोल्दै नबोल्ने किन रहेछ यस्तो रमेशजी?
निश्चित रूपमा हिजो नगरपालिका हुँदाखेरि को गतिविधि र अहिले उपमहानगरपालिका भएको भइसकेपछिको गतिविधि निश्चित रूपमा फरक छ। म त के भन्छु भने हामी जहिले नै सकारात्मक भएर सोच्नुपर्छ, हरेक विषयलाई हामी सकारात्मकबाट सोच्ने हो भने निश्चित रूपमा त्यसले सकारात्मक रिजल्ट दिन्छ। त्यसो भए आउँदाखेरि धनगढी उपमहानगरपालिका बन्दै जाँदा उर्मा र फुलबारीलाई हामीले धनगढी उपमहानगरपालिकामा जसरी हामीले समावेश गऱ्यौँ त्यो सन्दर्भमा म त्यतिखेर म सहभागी नै थिएँ यो निर्णय गर्दाखेरि। हिजो फुलबारी गाविस आउँदाखेरि 24 लाख बजेट आउँथ्यो, अहिले फुलबारीमा 2.5 करोड बजेट छ विभिन्न शीर्षक अन्तर्गत, होइन विकासी उसमा सुविधा उसमा। उर्मामा जाने हो भने हिजो त्यही 20-25, 20-24 लाखकै बजेट हुन्थ्यो गाविस हुँदाखेरि, अहिले तपाईँ हेर्नुहोस् 3-4 करोडभन्दा बढी बजेट गइसकेको छ। यसलाई मैले चाहिँ कसरी हेर्छु भने हो यो कुरा कसले भनिदिने, यो कुरा भन्नका लागि भने त सबै मिडियाकर्मीहरू, नागरिक समाज, बुद्धिजीवी, यहाँको राजनीतिक दलहरू पोजिटिभ भइनु हुनु पऱ्यो नि, एउटा कुरा। दोस्रो कुरा जो करको कुरा छ, फुलबारी उर्मालाई 3 वर्षसम्म साबिक हिजो गाविसले जे चाहिँ जे तिरिरहेको छ त्यही तिर्ने भन्ने निर्णय छ हेर्नुहोस्। त्यसो भए हुँदाखेरि फुलबारी र उर्माको जनता कहाँ पीडामा परे, एउटा कुरा।
दोस्रो कुरा
म होइन दोस्रो कुरा धनगढी हिजो जहाँ धनगढी नगरपालिकाभित्र रहिरहनेहरू हामी जो छौँ यहाँको चाहिँ नियमित बासिन्दाहरू, हामीसँग जोसँग जति चाहिँ प्रोपर्टी छ त्यो अनुसारको कर त तिर्नु पऱ्यो, त्यो त आफ्नो सरकार हो हेर्नुहोस्। त्यसो भए हुँदाखेरि त्यहाँ हामीले बजेट चाहिँ थुप हामीले कलेक्सन गरेनौँ भने हाम्रो गाउँमा पिच कहाँबाट हुन्छ, हाम्रो गाउँमा बाटो कहाँबाट बन्छ, हाम्रो गाउँमा पनि ढल्निकास कहाँबाट हुन्छ, होइन चाहिँ हाम्रा चाहिँ वृद्ध चाहिँ सुविधाहरू कहाँबाट पाउँछन्, यो कुरा त हामीले आफैले पनि बुझ्नु पऱ्यो नि। यो कसले चाहिँ एउटा कार्यकारीले बुझिदिने कुरा, एउटा चाहिँ त्यहाँको जाने कर्मचारीले मात्रै बुझिदिने त हुँदैन नि। यो कुरा हामी जस्तो पोलिटिकल पार्टीहरू छौँ नि हामी,
ठिक छ।
एउटा कुरा, दोस्रो कुरो जो फुलबारी उर्माको विकासको कुरा छ नि, त अहिले म तपाईँले भन्छु फुलबारीलाई हामीले आउट रिङ रोडसँग जोड्ने र त्यसका चाहिँ उत्तर दक्षिणका चाहिँ पूर्व पश्चिम जो बाटाहरू छन् त्यसलाई चाहिँ हामीले चाहिँ पुरै फुलफिल गर्ने र उत्तर दक्षिण जो बाटाहरू छन् त्यसलाई चाहिँ कालोपत्री गर्ने त्यसलाई चाहिँ अहिले चाहिँ हामीले एउटा बाटोको प्रारूप हामीले चाहिँ अहिले चाहिँ त्यसलाई चाहिँ निर्माण गर्ने र त्यसपछि चाहिँ फुलबारी बस पार्क अहिले पुरै निर्माण हुँदैछ त्यसपछि चाहिँ फुलबारीमा एउटा कोल्ड स्टोर
त्यहाँ रङ्गशाला पनि बन्दैछ
छ त्यसपछि क्रिकेट एउटा रङ्गशाला बन्दैछ क्याम्पस जाने बाटाहरू पिच हुँदैछन् होइन यता चाहिँ के कोल्ड स्टोर जाने बाटो पिच हुँदैछ त्यसो भए हुँदाखेरि फुलबारी र उर्मा कुरा गर्नुहोस् कन्द्रीदेखि रामपुर हुँदै चाहिँ भादा जाने होमस्टेसम्म जाने कालोपत्री बाटो जाँदैछ यता उर्माको चाहिँ गाविस भवनबाट जाने डुमलेसम्म जाने कालोपत्री बाटो जाँदैछ
जाँदै मात्र छ बन्ने त
होइन त्यो लगभग नाम नक्सा भएर क्लियर भइसक्यो होइन त्यहाँ जानु न त्यहाँको जनतालाई सोध्नु न कति खुसी भइरहेछ म एकैछिन भन्छु है म कस्तो भइरहेछ नि मिडिया म मिडिया पोजिटिभ हुनुपर्छ भन्छु है अब विकासका निम्ति
होइन
म भन्दैछु कि मिडियाले अहिलेसम्म नकारात्म मात्रै गरेको छ भने म भनेन कि बदलिँदो परिस्थितिसँगै जो हामीले चाहिँ समृद्धिको जो चाहिँ एउटा अभियानमा अगाडि बढ्दैछौँ नि हामी सब आफ्ना जे साधन स्रोत जति छन् त्यसलाई जोडेर एक ठाउँमा केन्द्रित गरेर जसरी हामी चाहिँ समृद्धिको बाटोतिर अगाडि बढ्दैछौँ विकासको बाटोतिर अगाडि बढ्दैछौँ यो अभियानमा मिडिया चाहिँ पोजिटिभ भएर अगाडि बढ्नुपर्छ
ओके जस्तै प्रकाश जी अब यो जुन कुरा उहाँले गर्नुभयो तपाईँ यसमा के भन्नुहुन्छ जुन चाहिँ नगरपालिका अब तपाईँ जिल्ला स्तरीय राजनीति संयन्त्रमा भए पनि जिल्लाको पार्टी उपसभापति हुनुहुन्छ एउटा जिम्मेवारी व्यक्ति पनि हो तपाईँ र अहिले हेर्ने हो भने जुन आर्थिक वर्ष 74-75 लागि नगरपालिकाको 50 करोड रुपियाँको बजेटको एउटा सिलिङ आएको छ बाहिर भनौँ न नीति तथा कार्यक्रम बाहिर आयो र यो हेर्दा चारैतिरबाट जनताले त्यही पुरानै बजेटको चाहिँ देखा सिकी हो या त्यही फलोअप मात्र हो नयाँ केही पनि देखेन भन्ने एउटा कुरा जाहेर गरे भने धनगढी उपमहानगरपालिका बनिसकेपछि साबिकमा रहेको उर्मा र फुलबारी जुन तपाईँलाई थाहा छ त्यहाँका जनताले हामी उपमहानगरवासी हो कि होइन अहिले पनि फिल आएन भनेर बेला बखतमा ती गुनासाहरू सुनिन्छन् तपाईँलाई पनि थाहा होला यो कुरा
एकदम मलाई थाहा छ वास्तवमा कस्तो छ भने हामीहरू कुनै पनि नयाँ कुराहरू आउन साथ
रातारात
एकदम एकदम हामी धेरै प्रगति अब गर्न सक्छौँ धेरै अगाडि बढ्छौँ भन्ने सोच चाहिँ हाम्रो नेपालमा अन्त पनि होला हामी केही नपाएका अथवा कम पाएका व्यक्तिहरूले अब हामी धेरै पाउँछौँ कि भन्ने आशा एकचोटि राख्छौँ वास्तवमा एउटा कुरा र मैले के बुझाउँछु भने विकास दुई किसिमले हुन्छ एउटा सहरको विकासतिर बढी ध्यान संसारको जुनसुकै ठाउँमा पनि सहरलाई बढी मान्यता दिइन्छ सहरलाई अझ राम्रो र अझ
स्मार्ट
व्यवस्थित बनाउनुपर्छ र त्यसपछि सेकेन्ड रूपमा चाहिँ अनि त्यसको आसपासका क्षेत्रहरूलाई बाहिरी क्षेत्रहरूलाई पनि विकास गर्दै लगाउनुपर्छ मैले बुझेको कुरा त्यो हो र म पनि त्यो कुरा सोच्दछु र फुलबारीमा त अब फुलबारी र उर्माको कुरा जुन आएको छ फुलबारी र उर्मा मात्र होइन नगरपालिकै कुरा गर्नुहोस् न नगरपालिका फुलबारी र उर्मा त भर्खरै आएको उपमहानगरपालिकामा त्योभन्दा पहिला पनि म भन्छु वार्ड नम्बर 13 कैलाली वार्ड नम्बर 7 पटेला बेली नगरपालिकामा त आजभन्दा धेरै वर्ष पहिला 39 सालदेखिको यो नगरपालिकाभित्र परिराखेको छ भने त्यहाँ के भएको छ त हाम्रा बङ्गारा कटान वार्ड नम्बर 9 वार्ड नम्बर 11 एउटा साधारण पिच बाहेक अन्य त कुरा त्यहाँ पनि भित्र त केही पनि भएको छैन नि यो बिस्तारै भइराख्ने कुरा हो धेरै ठुलो आशा राख्नु उहाँहरूले
तर एउटा प्रकाशजी तपाईँले भनेको कुरा के हुन्छ भने जस्तै जनताले के भन्छन् भने हामीले चाहिँ यहाँ ओडाबाट भनौँ या भनौँ न गाउँबाट या हामी भनौँ न एउटा नागरिक मञ्चले चाहिँ प्रायोरिटी दिएर हामी नम्बरिङ गरेर पठाइदिन्छौँ प्रायोरिटीको आधारमा भने त्यो योजना छनौट गर्दाखेरि तर जब चाहिँ त्यो टेबलमा पुग्छ नि भित्र तपाईँहरूका राजनीतिक दलका संयन्त्रमा राखिएका व्यक्तिहरू तपाईँले खटाइएका व्यक्तिहरू जो छन् तिनीहरूको भागभण्डाले गर्दा जनताको आवश्यकता भन्दा पनि गोप्य सूचना या गोप्य बाटो भएर चाहिँ त्यस्ता चाहिँ योजनाहरू बढी परे भन्ने चाहिँ गुनासो आउँछ यहाँ किनभने लामो समय जेबीसम्म
बसिसक्यो त्यो त्यो कुरालाई आरोप अलिकति लाग्छ स्वाभाविक हो हेर्ने कुरालाई आरोप लाग्छ एकदमै स्वाभाविक हो म हजुरलाई उदाहरण दिन्छु जिल्ला विकास समितिमा म धेरैचोटि म प्रतिनिधित्व गरेको पनि छु त्यस्तै नगरमा पनि होला नगरकोमा पनि मैले हेरेँ म
हेरेको समयदेखि तपाईँको निरपौडको विकल्पै छैन
छैन होइन हामीले उनलाई
गर्न सक्नुहुन्न आज निरपौडलाई चेन्ज गर्न सक्दै सक्दैन
हामी गर्दैनौँ त्यो कुरा एकदम गलत हो उहाँ पनि मेरो पनि नजिकको मान्छे हो मेरो पनि साथी हो
बिस वर्षसम्म लामो यत्रो यो भनौँ न लामो समयसम्म दुई तिन कार्यकाल तपाईँहरू
उहाँले गर्नु भएको छ, उहाँले
मिडिया फेसै गर्न नचाहने उहाँले
होइन, मिडिया फेस गर्नुपर्छ यो कुरा चाहिँ सही कुरा भन्नुभयो, मिडिया फेस गर्न सक्नुपर्छ। तपाईँलाई थाहा छ म त तपाईँहरूले
नगरपालिकाको प्रतिनिधि, म नगरपालिकाको विरुद्धमा बोल्नै चाहन्न, नगरपालिकाको उहाँ कर्मचारी हो कि नागरिकको प्रतिनिधि हो भन्ने कुरा आउँछ नि त, जनताको प्रतिनिधि हो नि त
हो, एकदम अलि विषय बदलियो, मलाई पहिलो मैले कुरा राख्नै पाएन, कुरा विषय बदलियो, योजनाको कुरा आएर एकदम योजनाको कुरा म तपाईँहरूलाई उदाहरण दिन खोजेको, जिल्ला विकासमा आखिर कति बजेट हुन्छ र सम्पूर्ण बजेटहरू गाउँ विकास समिति नगरपालिका मार्फत नै पहिले गइसकेका हुन्छ, जिल्ला विकासमा त थोरै बहुत केही आन्तरिक र केही केन्द्रीय बजेट हुन्छ, जिल्लाबाट विभिन्न गाउँ परिषदबाट र इलाका परिषदबाट छानिएर आएका योजनाहरू जिल्ला विकासमा 3000 आउँछ, हामीले दिन सक्ने भनेको 200 हो, अब सोच्नुहोस् हामीले कसरी छान्ने हो, बल्ल बल्ल जम्मा है दिन सक्ने हामीले त्यति हो, अब त्योभित्र केही प्रभाव जसले बढी बोल्यो जसले बढी प्रेसर पऱ्यो त्यही एक दुईवटा योजना मात्र बढी फरक पर्ने हो, त्यो धेरै पर्दैन, भागभन्डा भन्ने कुरा होइन,
राजनीतिक सिलिङमा त भागभन्डा छ नि त, तपाईँले यति योजना लिने मैले यति
होइन 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 त्यो हुँदैन त्यो हुँदैन त्यो हुँदैन कुरा के त्यहाँ प्रवेश गरिसकेपछि प्रतिनिधित्व गरिसकेपछि उहाँहरूको पनि हरेक व्यक्तिको हामी 31 दल अहिले कैलाली जिल्लामा लगभग सक्रिय छौँ, 31 दलका साथीहरूलाई तैँले केही पाउँदै पाउँदैन तैँले भनेको हुँदै हुँदैन भन्ने हो नि, उहाँले पनि कसको बारेमा बोल्ने हो, कैलाली जिल्लाको बासिन्दाको बारेमा बोल्ने हो, कैलाली जिल्लाको विकास योजनाको बारेमा बोल्ने हो, उहाँहरूले कसले कति जानेको छ र कति देखेको छ भन्ने कुरा मात्र,
मैले जिल्लाभर निर्वाचन क्षेत्रको लागि चाहिँ बढी क्लियर गर्ने आफ्नो जहाँ चाहिँ पाउँछ मेरा कार्यकर्ता जहाँ चाहिँ मलाई भोलि बोर्ड जहाँ आउँछ,
दुई किसिमको कुरा छ, एउटा धेरै जस्तो साथीहरू त्योमा पनि सीमित होला होइन, त्यो पनि सीमित, तर म नेपाली काङ्ग्रेसबाट जो प्रवेश म यहाँ प्रतिनिधित्व गरिरहेको छु नि, मैले कैलाली जिल्लाको मलाई म घमण्ड साथ भनिदिन्छु, सबभन्दा बढी ठाउँ मैले घुमेको छु देखेको छु, र म बोल्दाखेरि मेरो निर्वाचन क्षेत्र 5 हो, म 5 लागि कहिले बहुत कम बोलेको होला, मैले बोलेको ठाउँमा धनसिंहपुरदेखि लिएर सहजपुरसम्म म बोल्छु, किन मैले देखेको छु मैले जानेको छु, र मेरो पार्टी एमाले पनि त्यहाँ होला माओवादी पनि त्यहाँ होला, किन उहाँहरू अलिकति विस्तृत पार्टी पनि हो होइन, हामीहरूले बोल्दाखेरि हामी के बोल्छौँ भने कैलाली जिल्लाको विकास निर्माणमा सबै ठाउँको निमित्त कहाँ कहाँबाट हामी कहाँ आएको छ उहाँको लागि बोल्छौँ, र केही साथीहरू के छ भने अब सीमित होला त्यो कुनै ठुलो कुरा होइन, कसैको सानो क्षेत्र होला कसैको ठुलो क्षेत्र होला, जसले जहाँ सक्छ र जसको जति माग आइराखेको हुन्छ त्यही हिसाबले बोल्ने हो, अनि सम्पूर्ण कुराहरू काङ्ग्रेसले भने मात्र हुनुपर्छ भन्ने त होइन नि त, सम्पूर्ण कुराहरू एमाले भने हुनुपर्छ भन्ने होइन, सम्पूर्ण कुराहरू माओवादीले भने हुनुपर्छ भन्ने त होइन नि, सबै दलको बोल्ने नेपाली कैलालीको लागि हो, कैलालीको विकास निर्माणको लागि बोल्ने हो, त्यसमा एकछिन छलफल हुन्छ, आवश्यक छ छैन भन्ने कुरा पनि बुझिन्छ छ भने जसको प्रस्ताव पनि राखेको मैले थाहा नपाएको अर्कोले प्रस्ताव राख्न सक्छ नि त, त्यसरी हामीले राख्ने गरेका छौँ, नराख्ने गरेको होइन, जब यो फुलबारी र उर्माको कुरा हो वास्तवमा त्यहाँ बढी प्राथमिकता नगरपालिकाले दिनै पर्छ किनभने त्यो पिछडिएको ठाउँ हो, उर्माको वार्ड नम्बर पूर्व 2 हो, अहिलेको 15-17 त्यो डुङ्गोलियालाई हेर्नुहोस्, डुङ्गोलियाको कुनै ठाउँबाट कहीँबाट त्यहाँ जाने बाटो छैन, बन्न पऱ्यो नि त, त्यो त उपमहानगरपालिका नपरे पनि त्यहाँ मान्छेले त्यहाँका मान्छेले नेपाली भइसकेपछि नेपाली नेपालको आफ्नो आफूले गर्न पाउने जन्मिसकेपछि त्यो ठाउँमा जन्मिसकेपछि तिनीहरूले उपभोग गर्न पाउने अधिकार त सम्पूर्ण सरकारी सेवाहरू उपलब्ध उपभोग गर्न पाउने अधिकार त्यहाँको लागि पनि छ नि त, जति धनगढीको बजारको बस्ने मान्छेले अधिकार छ त्यति त्यहाँको बस्नेको मान्छेको पनि अधिकार छ, त्यहाँ बाटो चाहियो त्यहाँ बत्ती चाहियो सबै चाहियो सुरक्षा चाहियो हो, त्यो कुराको निमित्त नगरपालिका विचार पुऱ्याउनुपर्छ, कहाँ बढी पछाडि परेको छ त्यसलाई चाहिँ कम्पिटिसनमा अर्को कम्पिटिसनमा ल्याउने हेर्नुपर्छ,
जस्तै रमेश यो कुरा उठिरहँदा अब हामी किनभने एउटा यो फेज बाई कुरा गरिरहँदा अब तपाईँहरूका पार्टी प्रतिनिधि नगरपालिकामा राख्नु भएको छ होइन, योजनाहरू बाँडफाँडमा बडो सक्रिय देखिन्छन्, गोप्य मिटिङहरूमा पनि देखिन्छन्, अहिले पछिल्लो समय अब धनगढीलाई चाहिँ स्मार्ट सिटी हाम्रो यहाँ 2 ठुलो योजनाहरू आउँदैछन् यहाँलाई थाहा पनि छ, किनभने अब तपाईँ केन्द्रीय सदस्य पनि हुनुहुन्छ प्रभावशाली लामो समयसम्म यहाँ नगरपालिकाको प्रतिनिधि पनि हुनुहुन्छ, एउटा सघन सहरी विकास जुन चाहिँ 50 करोड रुपियाँको 3 वर्ष योजना हो यो फेरि कर्मागतमा छ, प्रत्येक वर्ष फ्रिज हुँदैन यो रकम होइन, ब्याक टु ब्याक आइरहने कुराहरू हो, करिब करिब 1.5 अरब रुपियाँ आउँदैछ हामीसँग होइन, त्यसलाई पनि एउटा विकास गर्नुपर्ने त्यो बजेटलाई पनि कार्यान्वयन गर्नुपर्ने छ भने अर्कोतिर एडिबीको प्रोजेक्ट पनि छ, अहिले अलि यो धनगढीलाई चाहिँ कसरी स्मार्ट बनाउने त, अब यसलाई चाहिँ प्लानिङ कसरी गर्ने, एउटा योजना त उहाँहरू ल्याउनु भएको छ, अब हुलाकी सडकको पनि केही दिनमा अब उद्घाटन गर्ने मन्त्रीज्यूहरू आउँदै पनि हुनुहुन्छ, यो पनि एउटा विवाद पनि छ, यहाँलाई के लाग्छ रमेशजी यो कसरी बनाउनु पर्ला, धेरैतिरबाट टिका टिप्पणी पनि आउँछन्, रोड कता जानु पर्ला के गर्नु पर्ला भन्ने कुराहरू आउँछन्, यहाँले के भन्नुहुन्छ रमेशजी?
यसमा मेरो चाहिँ 2 कुरा छ, हेर्नुहोस्, हामी निकट भविष्यमै स्थानीय तहको निर्वाचन प्रक्रियामा जाँदैछौँ र स्थानीय तह आफैमा एउटा सरकार हो, त्यसले आफ्नो सहर आफ्नो कार्यक्षेत्र भूगोललाई कसरी चाहिँ कुन मोडालिटीमा चाहिँ डेभलप गर्ने, कस्तो सिटी बनाउने, उसले पनि आफ्नो चाहिँ एउटा चाहिँ रणनीति बनाउला, कार्यनीति बनाउला, प्लानिङ गर्ला, त्यसो भए हुँदाखेरि हामी अस्ति जे छलफल चलाउँथ्यौँ त्योभन्दा अहिले भिन्न तरिकाले विषयवस्तु अगाडि बढिसक्यौँ एउटा कुरा. दोस्रो कुरो अहिले एडिबी प्लस सहरी
सहरी
कार्यक्रम जो छ यसलाई व्यवस्थित तरिकाले चाहिँ बजेट फ्रिज नहुने तरिकाले र एडिबी नफर्किने तरिकाले सोच्नका निम्ति फेरि यहीँको जनताले सोच्नुपर्छ. म राजनीतिक दलकै एउटा चाहिँ जिम्मेवार नेताको हैसियतले म के भन्न चाहन्छु यही मिडिया मार्फत भने एडिबीलाई भूगोल चाहिन्छ, जमिन चाहिन्छ. उसले जमिन पाए उसले लगानी गर्छ, लगानी उसले चाहिँ जमिन पाएन भने उसले लगानी गर्दैन. जुनसुकै संरचनाका लागि पनि जुनसुकै चाहिँ बाटो चाहे चाहे चाहिँ कुनै बस चाहे कुनै स्टेडियम कुनै चाहिँ होइन ठुलो चाहिँ हाम्रो चाहिँ रङ्गशाला होइन त्यस्तो जे चिज निर्माण गर्नका लागि उसलाई जमिन चाहिन्छ. निश्चित रूपमा हामीसँग जमिन छैन, सरकारी जमिन अब छैन, तर बाटो चाहिँ फराकिलो बनाउनका लागि सब एउटा विकासको पहिलो प्रारूप भनेको के बाटो
बाटो सबैलाई आवश्यक छ.
एउटा राम्रो पिच बाटो चार लेनको बाटो होस्, साना सहरहरू गल्लीहरूमा पनि चाहिँ ढल्ली घाँस होस्, दुई साइडमा चाहिँ रुखहरू हुन्, यही त हो स्मार्ट सिटी भनेको, यही हो नि डेभलप एउटा सहर सिटी भनेको. त्यसमा त्यसका लागि जमिन चाहिन्छ. अब हाम्रो यहाँ कस्तो चाहिँ एउटा चाहिँ बुझाइ छ भने बाटो किन चाहियो, मैले किन छोड्ने होइन, म आफ्नो जमिन किन दिने. हेर्नुहोस् यस अलिक कसो हामी चाहिँ साँगुरो सोचाइबाट अलिकति हामी गर्छित छौँ. हेर्नुहोस् हामी जो छौँ हामी होइन, तब हेर्नु नेपालगञ्जमा त्यत्रो चाहिँ बाटो बन्दाखेरि सर्वोच्च त्यसपछि अब मुद्दा छारा भयो चाहिँ पाँच वर्षसम्म त्यहाँ डिस्टर्ब भयो
समय
त्यसैले अहिले जो बाटो बनिसकेको छ कोलपुरदेखि नेपालगञ्ज जाउँ त हामी हो. हामीले विकासका निम्ति हामी चाहिँ जो बाहिर देश विदेशबाट घुमेर आएका साथीभाइ हुन्छन् उहाँहरूको चाहिँ एउटा काउन्सिलिङ होइन सबै चिज चाहिँ हेर्दाखेरि त्यसलाई चाहिँ हामी प्रयोग गर्न सक्यौँ भन्ने सायद लाग्छ.
हामी स्मार्ट सिटीको कुरा गरिरहन्छौँ, धनगढी उपमहानगरपालिकाले नयाँ कम्प्लेक्स बनायो जुन चाहिँ व्यापारिक कम्प्लेक्स, त्यसको चारैतिरबाट विरोध भयो. तपाईँको पार्टी प्रतिनिधि तपाईँहरू बोल्नै नचाहने किन कहाँनिर
अलिकति बाढी अलिक मिडियामा चाहिँ आइरहेछ, चर्चामा छ अहिले यो मार्केट यसले पाइरहेछ. मैले हाम्रो पार्टी प्रतिनिधि हाम्रो निर्मलजीसँग बुझेँ र म आफै पनि त्यहाँ चाहिँ प्राविधिकसँग कुरा बुझेको छु मैले, किनभने म यहाँ सरोकार राख्छु हेर्नु यो नगरपालिकाको बासिन्दा
त्यो त राख्नु पर्यो.
मैले राजनीति गर्नु पर्ने भाव हुँदाखेरि मैले त्यो कुरा बुझिरहेको छु. सबै मैले बुझ्दाखेरि के पाएँ भन्दाखेरि अहिलेको मापदण्डमा हामीले बनाएछौँ होइन, अहिलेको मापदण्ड अनुसार हामीले एक इन्च पनि हामी
चाहिँ भनेपछि आज खाना खाएपछि भोलि के खाने भन्ने प्लान छैन हामीसँग.
अहिले भनेको प्लान
आज क्लियर बताउन, सिधा प्रश्नको सिधा उत्तर दिनुस् रमेश दामीले. हामी व्याख्या नगरौँ सिधा, आज खाना खाए भोलि बिहान के खाने प्लान छैन हामीसँग.
एलएन चोकदेखि उत्तर चाहिँ राष्ट्र बैङ्क जाने बाटो जो मापदण्ड छ नि त्यो मापदण्ड 15-20 वर्ष 40 वर्षको लागि बना होला, नगरपालिका प्लानिङ गरे होला नि.
अब तपाईँको नजिकै रहेको यो शहीद गेटबाट यदि चर्चा गर्ने हो भने क्याम्पसको गेट जुन चाहिँ कैलाली गेटको छ हाम्रो
क्याम्पसको
3.5 किलोमिटर लम्बाइ छ नि, भोलि त्यो 20 मिटर चौडाइको जुन हाम्रो लेन बन्दैछ सडक बन्दैछ र भोलि उतापट्टिको तपाईँको 4 किलोमिटर जुन 30 मिटरको बन्दैछ, यो बिचको सब लाइन जुन हो मेन त्यहाँ अहिले बजार हेर्नुहोस् त त्यो जुन मोडर्न बाला छ जुन चाहिँ एलएन चोकबाट जाने बाटो राष्ट्र ब्याङ्क छुने बाटो, त्यो बाटो कति चौडा 15 मिटरमा मात्रै सीमित राख्ने हामी, भोलि केही त्यसको पार्किङदेखि लिएर केही एरिया छोड्दै नछोड्ने.
यस्तो हेर्नुहोस्
राज्यले त्यसलाई चाहिँ ध्यानै नदिने.
अब यो म धेरै प्राविधिक कुरा मैले धेरै बोल्न मिल्दैन हेर्नुहोस्
न, तपाईँहरू पनि त जिम्मेवारी हुन्छ, तपाईँहरूले भन्दैन भन्ने छलफल गराउँदै नगराउने, नगरपालिकाले मनपरी रूपमा बनाउन मिल्छ,
हामीले
जनताले भोलि के चाहन्छ, नगरपालिका कसरी बनाउने, धनगढीलाई कता लग्ने, धनगढी स्मार्ट सिटी बनाउने,
हामीले हाम्रो पार्टीको प्रतिनिधि मार्फत त्यो विषयवस्तु राम्रोसँग बुझेको छौँ. म आफैले पनि त्यहाँको प्राविधिकहरूसँग मैले कन्सल्ट गराएको छु. यो सबै हेर्दाखेरि उहाँहरूको भनाइ के छ भने के होला प्राविधिक मिस्टेक भयो उनीहरूले जिम्मा लिने कुरा हो, त्यसमा हामीले धेरै राजनीति गर्नु छैन. म त के भन्छु भने हाम्रो एउटा नेचर कस्तो भइरहेछ भने
तपाईँहरू जहाँ चुइन्छ त्यहाँ चाहिँ राजनीति गर्ने, जहाँ चाहिँ जनताको चासो छ त्यहाँ त्यहाँ बोल्दै नबोल्ने तपाईँहरू.
अब चुइने र नचुइने कुरा त मलाई थाहा छैन,
किन छैन मलाई थाहा छैन,
कहाँ चुइन्छ कहाँ चुइन्न मलाई थाहा छैन. मैले मात्रै के हो भने अहिलेको मापदण्ड अनुसार मात्रै पनि हामीले बनायो भने स्मार्ट सिटी बन्छ.
अहिलेको मापदण्ड उहाँहरूले लिनु भएको छ यो चाहिँ मलाई थाहा छ, तर त्यहाँ फुड लेन
यसमा म एउटा
जिम्मेवार छैन.
जिम्मेवार पार्टीको हैसियतले उहाँहरूले के भन्नु भएको छ भने अहिले के अरे तपाईँ चाहिँ नाली, त्यसपछि नालीपछि चाहिने जमिन र त्यसपछि चाहिँ हुने फुटपाथ सबै हुने एकदम प्लानिङमै छ भन्ने कुरा छ है.
फेरि अन्त्यमा प्रकाशजी कार्यक्रमको अन्त्यमा एक मिनट मात्रै तपाईँलाई दिन्छु म, टेक्निसियन मित्रले आग्रह गरिसक्नु भएको छ. यो नगरपालिकाले बनाएको जुन भवन छ नि नयाँ कम्प्लेक्स, यो विषयमा नेपाली काङ्ग्रेसको धारणा के, यो विषयमा जुन किसिमको चर्चा छ नि बजारमा अहिले, यो विषय सच्याउनु पर्छ या छैन, हाम्रो प्लानिङ के त फिल्छ?
एकदम यो बारेमा म पार्टीगत हाम्रो धारणा बनेको होइन, पार्टीगत हाम्रो बैठकबाट त्यो छलफल भएको छैन, तर मलाई केही दिन अगाडि मात्र दिनेश एफएमबाट मलाई सोधिएको थियो र मैले भनेको थिएँ वर्तमान मापदण्ड 15 मिटरको जुन सडक भनिएको छ त्यसबाट उनीहरूले 2 मिटर एक्स्ट्रा छोडेर यो घर बनाएको छ, तर एउटा कुरा के सोचेको छैन भने म त्यो बेला पनि त्यही भनेको थिएँ, 50 वर्षपछिको प्लानिङ हुनुपर्छ, 50 वर्षपछिको प्लान भएन, अहिलेको मापदण्ड चाहिँ मिट गरेको छ, नगरपालिकाले जमिन पनि प्रशस्त थियो तर पनि खै के कति कारणले 50 वर्षको छोडिएन, अहिलेको प्लानिङ चाहिँ मिट गरेको छ है, 50 वर्षपछि छोड्नु पछिको सोच्नु पर्थ्यो, मैले त्यो दिन पनि भनेको, वास्तविकता म अझ पनि म त्यही भन्छु, अहिलेको चाहिँ उनीहरूले आवश्यकता जुन अहिलेको प्लान अनुसारको जुन आवश्यकता थियो मापदण्ड र त्योमा चाहिँ 2 मिटर अझ एक्स्ट्रा छोडेर त्यो घर बनाइएको छ, 3.5 मिटर
सोइल टेस्ट गरेछ न केही गरेछ, यस्तो
त्यो प्राविधिक कमजोरी
हो, सरकारी निकायले आफ्नो भवन बनाउँदा त यी मापदण्ड पार गर्नु पर्छ नि,
त्यो चाहिँ प्राविधिक कमजोरी हो,
कम्प्लेक्स हेर्ने हो भने छोडेको छ, नयाँ कम्प्लेक्सको छोडेको छैन, केही टेक्निकल टर्म्सहरू होला यो विषयमा हामी कुनै दिन चर्चा गरौँला, अब स्थानीय चुनाव आउँदैछ, यहाँहरूलाई पनि अग्रिम शुभकामना छ, चाँडै सरकारले मिति घोषणा गरोस्, फेरि यसरी तातो बहसमा तातो बहस गर्ने मौका अवश्य मिल्नेछ, दुवैजनालाई आभार व्यक्त गर्न
चाहन्छु,
आदरणीय श्रोता आजको यो तातो बसमा हामीसँग दुईजना अतिथि हुनुहुन्थ्यो, नेपाली काङ्ग्रेसका पार्टी उपसभापति कैलालीका प्रकाश बम र त्यसै गरी एकजना अर्का नेकपा माओवादी केन्द्रका एकजना युवा प्रभावशाली नेता केन्द्रीय सदस्य रमेश धामी हुनुहुन्थ्यो, उहाँहरू दुवैजनासँगको तातो बसँगै आजलाई कार्यक्रमका सम्पूर्ण युनिटसहित कार्यक्रम प्रस्तुत म नवराज धान पनि आजलाई बिदा माग्छु, हवस् त नमस्कार।